सबैलाई जय मसीह। अनि रोमी सत्र अध्याय छैन, रोमी सोह्र अध्यायमा पठाउँ। अनि एउटा सूचना, पदकण्ठ गर्दै आउनुभयो अनि अब साथी पनि मिलाउनु भयो होला, अनि त्यसैले आज भरिमा चाहिँ तपाईँले समय निकाल्नुहोस्, आफैले समय निकाल्नुहोस्। 15 मिनटको ब्रेक हुन्छ बिचमा, खाजाको ब्रेक चाहिँ 1 घन्टा। अनि अब त्यस्तै पऱ्यो भने त साँझ पनि खाना खानु अगाडि टाइम छ, त्यसैले त्यो भ्याएर चाहिँ एउटा कागजमा तपाईँहरूले चाहिँ त्यो लेखिदिनुहोस् होइन, नाम लेख्नुहोस्। दुईजनाले आफ्नो आफ्नो नाम लेख्ने र जिरो मिस्टेक, सबैकोमा जिरो मिस्टेक देखियोस्, 0-0 पाएको हो सबैले, त्यसको मतलब झन् 100 हो। हुन्छ, रोमी 16 अध्यायमा हामी पल्टाउनेछौँ अब, तर मिस्टेक छ भने लेख्नुहोस् न, फेरि सबै जिरो नलेख्नुहोस्। रोमी 16 अध्यायमा हामीले पल्टाएको छौँ। अब रोमी 16 अध्यायमा चाहिँ हामीले पहिलो खण्ड हिजो साँझ देखाएका थियौँ, जुन पहिलो खण्डमा चाहिँ पावलले पत्रको अन्तमा आएर रोममा भएको विश्वासीहरूलाई चाहिँ अभिवादनहरू पठाउँदैछन्। उसले त्यहाँ चिनेका विश्वासीहरूलाई चाहिँ सलाम भनिदेऊ भनेर चाहिँ धेरैजनाको नामहरू हामीले देख्यौँ, दाजुभाइहरूको नामहरू देख्यौँ, दिदीबहिनीहरूको नामहरू देख्यौँ। त्यहाँ उच्च घरानाको नामहरू पनि देख्यौँ, त्यहाँ सम्भवतः दास भएको व्यक्तिहरू पनि देख्यौँ। सबै चाहिँ ख्रिस्टमा प्रिय भाइहरू हुन्, एउटै परिवारका हुन्। अनि उनीहरूको लाई दिएको अभिवादनबाट पनि हामीले कति शिक्षाहरू सिक्न पायौँ भन्ने मलाई लाग्छ। अब लेखोटको यस बिन्दुमा आइपुगेर चाहिँ 81 प्रसङ्ग बदलिन्छ। पावलले रोममा भएका विश्वासीहरूलाई एकपछि अर्को गरी अभिवादन पठाउँदै थिए, तर 81 उनी रोकिन्छ, मानव कुनै एकदम जरुरी कुरा उसलाई सम्झनामा आएको छ पवित्र आत्माद्वारा, जुन कुरा चाहिँ उनीहरूलाई भन्न एकदम जरुरी छ, उनीहरूको सुरक्षाको लागि उनीहरूलाई पार्नै परेको छ। यस्तै कुरा चाहिँ यहुदाको पत्रमा पनि पाइन्छ। एकचोटि हेर्नुहोस् त, यहुदाको पत्रमा चाहिँ यहुदाले चाहिँ विश्वासीहरूलाई साझा मुक्तिको बारेमा चाहिँ लेख्न चाहिरहेका थिए। यहाँ 3 पदमा पढ्छौँ, प्रियहरू हो, जब मैले तिमीहरूलाई हाम्रो साझा मुक्तिको विषयमा लेख्नलाई हर प्रकारको प्रयत्न गरिरहेथेँ, तब पवित्र जनहरूलाई एकैचोटि सदाका निम्ति सुम्पिएको विश्वासका निम्ति तिमीहरूले यत्नपूर्वक सङ्घर्ष गर्नुपर्छ भनी उत्साह दिँदै तिमीहरूलाई लेख्न मलाई खाँचो पर्यो। त्यसैले अनि यहुदाले चाहिँ त्यसपछि झुट्टा शिक्षकहरूदेखि होसियार हुनुपर्छ भन्दै उनीहरूलाई लेख्न म विवश भएको कुरा उसले यहाँ जनाएको छ, जबकि सुरुमा त अर्कै विषयमा लेख्न लागेका थिए। त्यसैले यहाँ लेख्छौँ कि वचनका लेखकहरूले चाहिँ आफ्नै इच्छाबाट लेखेको होइन, परमेश्वरकै पवित्र आत्माले उनीहरूलाई चलाउनु भयो। रोमी 16 अध्यायमा 17 पदमा जब आइपुग्छौँ, यहाँ पनि त्यस्तै खालको देख्छौँ। अभिवादन दिँदा दिँदै अब 81 यहाँ 17 पदमा यसरी लेख्छन्, अब हे भाइहरू हो, म तिमीहरूलाई विन्ती गर्दछु, जुन शिक्षा तिमीहरूले सिकेका छौ त्यसको विपरीत फाटो ल्याउने र ठक्कर खुवाउनेहरूलाई चिनिराख र तिनीहरूबाट टाढा बस, किनकि त्यस्ता मानिसहरू हाम्रा प्रभु येशू ख्रीष्टको सेवा गर्दैन तर आफ्नै पेटको सेवा गर्दछन्, अनि मिठा बोली र चिप्ला कुराहरूद्वारा सिधा सोझाहरूका हृदयहरूलाई धोका दिँदछन्। यसरी पावलले चाहिँ विश्वासीहरूलाई झुटा शिक्षकहरूको बारेमा चेतावनी र अर्थी यहाँ दिन खाँचो देख्छन्। यहाँ चाहिँ विश्वासीहरूले आफैलाई चाहिँ कसरी झुटा शिक्षकहरूबाट जोगाउन सक्छन्, त्यो सिकाउँदैछन् पावलले। अनि उसले सिकाउँछन् दुईटा तरिका सिकाउँछन्। पहिलो तरिका चाहिँ 17 पदमा लेखेको छ, दोस्रो चाहिँ 18 पदमा। 17 पदको तरिकालाई चाहिँ अलगपन्ताको शीर्षक दिन सक्छौँ। अनि दोस्रो पद के अरे 18 पदको तरिकालाई चाहिँ विवेचना भन्ने शीर्षक दिन सक्छौँ। यो दुईटा तरिकाले चाहिँ विश्वासीहरूले आफूलाई चाहिँ झुटा शिक्षकहरूबाट जोगाउन सक्छन्। त्यसैले पहिलो चाहिँ हामी हेर्नेछौँ 17 पदमा चाहिँ अलगपन्ताको, अलगपन्ताको अभ्यास गरेर हामीले आफूलाई झुटा शिक्षकहरूबाट जोगाउन सक्छौँ। 17 पद पढौँ फेरि। अब हे भाइहरू, म तिमीहरूलाई बिन्ती गर्दछु, जुन शिक्षा तिमीहरूले सिकेका छौ त्यसको विपरीत फाटो ल्याउने र ठक्कर खुवाउनेहरूलाई के गरिराख, चिनिराख र तिनीहरूबाट के गर, टाढा बस। त्यसैले यो पदमा दुईटा आज्ञाहरू रहेछ। यो अलगपन्ताको अभ्यास गर्ने हो भने चाहिँ दुईटा आज्ञा पालन गर्नै पर्छ, अनि मात्र हामीले चाहिँ अलगपन्ता अभ्यास गरिरहेका हुन्छौँ। पहिलो आज्ञा चाहिँ हो चिन्नु भन्ने, यो झुटो शिक्षकहरूलाई चाहिँ चिनिराख भन्ने कुरा। झुटो शिक्षक को हो भनेर नै नचिनेसम्म उसबाट हामी अलग हुनु असम्भव छ। ऊ साँच्चै कस्तो हो भनेर उसलाई पहिल्याउनु पर्छ, अर्थात् झुटो शिक्षकको चाहिँ हामीले पहिचान गर्न सक्नु पर्यो। पहिलो कुरा चाहिँ याद गर्नुहोस्, यो आज्ञा चाहिँ कसलाई दिएको छ, भाइहरूलाई, रुममा भएका एल्डरहरूलाई मात्र होइन, यो चाहिँ स्थानीय मण्डलीको अगुवाहरूलाई मात्र भनेको होइन, तर प्रत्येक विश्वासीलाई, हरेक विश्वासीले चाहिँ झुटो शिक्षक, झुटो शिक्षालाई चाहिँ पहिल्याउन जान्नुपर्छ। पावलले यसरी भन्दै थिए, तिनीहरूलाई त्यस्तो झुटा शिक्षकहरूलाई चाहिँ पहिल्याउन औल्याउन चाहिँ तिनीहरू चाहिँ जान्न सक्ने हो। र अर्को कुरा, उनीहरूलाई निरन्तर, उनीहरूदेखि निरन्तर सतर्क हुन, र यस्तो झुटो शिक्षक फैलाउनेहरूदेखि चाहिँ निरन्तर उनीहरूबाट चाहिँ जागर हुन चाहिँ तिमीहरूले सिक्नुपर्छ। चिनी राख वर्तमान कालमा छ। अनि पावलले चाहिँ अब यो झुटो शिक्षकहरूलाई पहिचान गर्न मद्दत गर्छ, उनीहरूलाई चाहिँ यसरी बयान गर्छ, उनीहरू चाहिँ यस्ता हुन् भन्छ, जुन शिक्षा तिमीहरूले सिकेका छौ त्यसको विपरीत फाटो ल्याउनेहरू उनीहरू छन्, र साथै ठक्कर खुवाउनेहरू हुन्, यिनीहरूलाई चिनिराख। अब फाटो ल्याउने को हुन्? आज चाहिँ कतिले अल्मो छ, चर्च जानेहरू, क्रिस्चियन भन्नेहरू कतिले भन्ठान्छन् यो फाटो ल्याउनेहरू भनेको चाहिँ यो बाइबलमा बढी कट्टर हुने, एकदम साँगुरो विचार राख्नेहरू, खालि बाइबलको मात्र कुरा गर्ने, यिनीहरू नै हुन् फाटो ल्याउनेहरू भनेर चाहिँ बाइबल विश्वासीहरूलाई दोष लाउने चलन छ। तर एकचोटि मत्ती 7 अध्याय हेर्नुहोस् त, मत्ती 7 अध्याय लास्टमा, बाइबल ज्यादै साँगुरो पुस्तक हो यो अर्थमा जुन प्रभु येशूले यहाँ भन्नुभयो, मत्ती 7:13-14 पदमा पढ्नेछौँ। उहाँले भन्नुभयो, साँघुरो ढोकाबाट भित्र पस, किनकि विनाशमा पुर्याउने ढोका फराकिलो हुन्छ र बाटो चाहिँ चौडा हुन्छ, अनि त्यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्, किनभने जीवनमा पुर्याउने ढोका साँघुरो र बाटो पनि साँघुरो हुन्छ, अनि यो भेट्टाउने थोरै हुन्छन्। पापबाट अलग हुनुपर्छ भनेर सिकाउने, संसारसँग एकनाश हुनु हुँदैन भनेर सिकाउने, सांसारिक मनोरञ्जनहरू, संसारको सांसारिक फिल्महरूबाट, सांसारिक लवजबाट, सांसारिक गीतहरूबाट, त्यो मण्डलीको भजनमा चाहिँ मोड त्यसमा प्रयोग गर्नु हुँदैन भनेर सिकाउनेहरूलाई चाहिँ तिमीहरू एकदम साँगुरो छ, तिमीहरूले गर्दाखेरि नै क्रिस्चियन जगत यहाँ फाटिरहेछ, तिमीहरू अलिक प्रेम गर न, तिमीहरू यसरी अलग पन्दा यस्तो भएन भनेर चाहिँ दोष लगाउने गरिन्छ। अलिक कम कट्टरपन्थी हुनु पर्यो अरे, अलिक बढी प्रेम गर्नु पर्यो अरे, उनीहरू ले चाहिँ त्यस्तो विचार राख्छन्। तर पावलले त फाटो ल्याउनेहरू त वास्तवमा को हुन्? उनीहरू हुन् जो चाहिँ सुम्पिएको शिक्षाको विपरीत हिँड्नेहरू। फर्केर जाउँदा रोमी 16 को 17 यहाँ प्रश्न लेखेको छ, खासमा फाटो ल्याउने को हुन्? पावलले सम्झना गर्छन् जुन शिक्षा तिमीहरूले सिकेका छौ त्यसको विपरीत फाटो ल्याउने र ठक्कर खुवाउनेहरूलाई चिनिराख। अर्थात् जुन व्यक्तिहरू चाहिँ आफूलाई विश्वासी भन्छन् तर परमेश्वरको प्रकटित शिक्षा, प्रेरितहरूको शिक्षाको सम्पूर्ण वचनमाथि चाहिँ खडा हुनुपर्छ भन्ने कुरालाई मान्दैनन्। ठिक छ, आफ्नो आफ्नो मण्डलीमा चाहिँ जे सिकाए पनि तर बाहिर त त्यो कुरा नगरौँ भन्ने तरिकाले चाहिँ उनीहरू एक भन्ने अभियानमा चलिरहेको छ सारा जगतमै, नेपालमा पनि। यो झुटो एकता हो, त्यो प्रेम साँचो होइन। मानदण्ड एकातिर छ, उनीहरू आपसमा एक भएर केही फाइदा छैन, हामी त्यसमा चाहिँ अलिकति पनि एक इन्च पनि ठाउँ दिनु हुँदैन। हामी आज्ञाकारी भएर विश्वासयोग्य भएर जब उभिन्छ, यदि हामीलाई फाटो ल्याउने भनिन्छ भने वास्तवमा त्यो उनीहरूले वास्तवमा परमेश्वरले दिनुभएको जगलाई छोडेर गएका हुन्। उनीहरू चाहिँ प्रेरितको शिक्षालाई चाहिँ त्यागेर गएका हुन् अनि उनीहरूले चाहिँ वास्तवमा ख्रिस्टलाई पछ्याउन खोज्नेहरूलाई दुःख दिनेहरू हुन्। अनि पावलले एकदम कडा शब्दहरू यहाँ प्रयोग गर्न थालिरहेछन्, यहाँ देखिन्छ यहाँ। त्यसैले परमेश्वरको दृष्टिकोणमा चाहिँ फाटो ल्याउनेहरू ती हुन् जो चाहिँ अहिले हामीसँग 66 पुस्तकहरू छन्, यो पुस्तकको जगलाई छोडेर चाहिँ अन्यत्र जान, सत्यताको यो ठोस चट्टानलाई छोडेर चाहिँ बालुवामाथि घर बनाउन खोज्नेहरू, उनीहरू चाहिँ हुन् जो दोषी छन्। अब कुरा यहाँ छ, जुन शिक्षा तिमीहरूले सिकेका छौ अर्थात् प्रेरितहरूको शिक्षा हो। अहिले हामीसँग सम्पूर्ण प्रकाश छ 66 पुस्तकहरूमा, अनि झुटो शिक्षकहरूले चाहिँ रोममा भएका विश्वासीहरूको बीचमा पनि उनीहरूले त्यो शिक्षाको विपरीतमा फाटो ल्याउने, ठक्कर खुवाउने काम गर्न खोजिरहेका थिए। अनि त्यसैले यो लेख्नु पर्यो। अब यो शब्दलाई हेर्नुहोस् त, विपरीत भन्ने शब्द, यो शब्द चाहिँ ग्रिकमा पारा भन्ने शब्द हो, पारा, जस्तो कि प्यारलल भन्ने शब्द त सुन्नुभएको छ अङ्ग्रेजीको, जस्तो कि यो पुलपिटको यो काठको ल्याक र यो चाहिँ प्यारलल छ भनेपछि दुइटै नै समानान्तर छ, सँगसँगै गइरहेको छ। पारा यो चाहिँ जसरी कसरी प्रयोग भएको छ भने गालिल समुद्रको किनारमा प्रभु हिँडिरहनु भएको, किनारमा सँगसँगै, अर्थात् बिउ छर्नेको उखानमा बिउ चाहिँ बाटोको कहाँ खस्यो, किनारमा खस्यो, बाटैमा के अरे त्यहाँ जमिन थियो तर साइडमा खस्यो सँगै। अनि थुप्रोले भिडहरूले चाहिँ बिरामीहरूलाई चाहिँ आफ्नो साथमा, त्यही शब्द प्रभुका ल्याएको कुरा पनि पढ्छौँ, सँगै ल्याएको, आफूसित ल्याएको। अनि हिजो त्यो एउटा स्त्री चाहिँ प्रभु यीशुको पाव नेर अथवा सँगै चाहिँ रुँदै रुँदै खडा भएको। अब यसबाट के सिक्छौँ भने झुटो शिक्षा चाहिँ यस्तो हुन्छ कि सत्यता यहाँ छ, मेरो हात यहाँ छ होइन, सत्यता यहाँ छ, झुटो शिक्षा चाहिँ यसकै पारामा आउँछ, यसकै नजिकमा आउँछ, किनारमै आउँछ, अनि सँगसँगै हिँड्न थाल्छ, नजिक आउँछ तर ठ्याक्क मेल चाहिँ खाँदैन, एकदम नजिक भएर जान्छ, तर यो झुटो छ, धुत हो यो। झुट र सत्य धेरै कुरामा उस्तै देखिए तापनि कुन चाहिँ झुटो हो कुन चाहिँ सत्य हो त्यसको भिन्नता बताउनलाई चाहिँ विश्वासीहरू एकदम सिपालु हुनुपर्छ। आज चाहिँ धेरै मण्डलीहरू भनिन्छन् अनि होसियार हुनुहुन्छ है, क्रिस्चियन भनेर जुट्दैमा त्यसलाई मण्डली नभन्नुहोस्। यदि प्रभुले त्यसलाई मण्डली भन्नुहुन्न भने, उहाँको दृष्टिकोणमा बाइबलीय छैन भने, त्यसलाई चर्च भन्नु पनि ठिक होइन। वास्तवमा आज थुप्रै मण्डली भनाउँदाहरू छन् त्यसैले, जहाँ चाहिँ अथवा कुनै कति सुसमाचार भएकै मण्डलीहरूमा पनि, जहाँ चाहिँ साँचो शिक्षाको विपरीत त्यहाँ सिकाइँदाखेरि पनि राम्ररी पहिचान गर्न सक्दैन अधिकांशले। किन? किनभने उनीहरूलाई पर्याप्त शिक्षाको ज्ञानै छैन, अनि कहाँबाट छुट्याउन सकोस्। त्यसैले विश्वासीहरू चाहिँ एकदमै छुट्याउन सक्ने होस् भन्ने परमेश्वरको इच्छा छ। अनि त्यसैले त्यहाँ चिनिराख भने छ, तिमीहरूलाई सिकाएको शिक्षाको विपरीतमा फाटो ल्याउनेलाई चिनिराख। त्यसपछि के गर्ने? दोस्रो आज्ञा छ, उनीहरूबाट टाढा बस। अन्तै फर्क। अब विचार गर्नुहोस्, उनीहरूको शिक्षाबाट मात्र टाढा बस्ने भनेको हो कि उनीहरूबाटै टाढा बस्ने भनेको हो? राम्रोसँग हेर्नुहोस् त आफ्नो बाइबलमा, अनि मलाई जवाफ दिनुहोस्। तिनीहरूबाट, तिनीहरूको शिक्षाबाट मात्र होइन, तिनीहरूबाटै टाढा बस। यो एकदम स्पष्ट शिक्षा छ। एकजनाले यसरी लेखेका छन्, उनीहरूबाट जति सक्दो हुन्छ टाढै बस्नुहोस्। नयाँ नियममा चाहिँ झुटा शिक्षा सिकाउनेहरूको सवालमा चाहिँ विभिन्न पदहरू हामी हेरौँ। गलाती एक अध्यायमा जुन व्यक्तिले चाहिँ म उसको शिक्षा त मान्दिनँ तर ऊ मेरो साथी हो भनेर उसँग हेर्छ भने चाहिँ ऊ प्रभावित हुन्छ। आज्ञा स्पष्ट छ, उनीहरूबाट टाढा बस्छ, मूल्य चुकाउनु पर्छ, असल लडाइँ लड्न, प्रभुको दास हुन। गलाती एकको आठ र नौ, पावलले यहाँ झनै कडा शब्द प्रयोग गर्छ। छपदेखि ल, म छक्क पर्दछु किनकि जसले तिमीहरूलाई ख्रिस्टको अनुग्रहमा बोलाउनु भयो उहाँबाट तिमीहरू यति चाँडै अर्कै सुसमाचारतिर फर्क्यो, जुन सुसमाचार अर्को होइन तर तिमीहरूलाई विचलित पार्ने र ख्रिस्टको सुसमाचार उल्टा पुल्टा पार्न चाहनेहरू कोही कोही छन्। तर हामीले वा स्वर्गबाट को कुनै दूतले पनि हामीले तिमीहरूलाई प्रचार गरेको सुसमाचार बाहेक अर्को कुनै सुसमाचार तिमीहरूलाई सुनायो भने त्यो श्रापित होस्। जस्तो हामीले पहिले भन्यौं त्यस्तै अब म फेरि भन्दछु, कुनै मानिसले जुन सुसमाचार तिमीहरूले ग्रहण गरेका छौ त्योभन्दा बेग्लै सुसमाचार तिमीहरूलाई सुनायो भने त्यो श्रापित होस्। दोस्रो तिमोथी तीनमा पनि पावलले हामीलाई प्रष्ट आज्ञा दिन्छ झुटा शिक्षकहरूको बारेमा र झुटा क्रिश्चियनहरूको बारेमा। दोस्रो तिमोथी तीनको पाँच, यहाँ भनेको छ, भक्तिको भेष त धारण गर्ने, म क्रिश्चियन हो भन्ने, तर त्यसको शक्ति इन्कार गर्ने हुनेछन्। यस्ताहरूबाट पर बस। तितस तीनमा पनि, तितस तीन को दस पदमा पहिलो र दोस्रो चेतावनी दिएपछि विभाजन ल्याउने मानिसलाई के गर? रद्द गर, भनेको चाहिँ उसलाई इन्कार गर, अस्वीकार गर, यसरी पनि अनुवाद गरेको छ यो शब्दलाई। दोस्रो युहन्नामा पनि जाउँ, अब युहन्नाले के अर्थ दिन्छ? दोस्रो युहन्ना को दस पद, यदि कोही तिमीहरूका आउँछ र यही शिक्षा ल्याउँदैन भने त्यसलाई आफ्नो घरभित्र स्वागत नगर, न त त्यसलाई सलाम भन। घरभित्र स्वागत नगर माने उसलाई अतिथि सत्कार नगर, त्यसलाई सलाम नभन, अर्थात् उसलाई चाहिँ उत्साह दिने प्रकारले जयमसी भन्दै नपठाउनुहोस्। एकजना आएको थियो झुटो शिक्षक हामी यहाँ हुँदाखेरि, अनि उसलाई चाहिँ एउटा सामग्री दिए बिदा दिँदै अनि उसले चाहिँ ओहो तपाईँले मलाई त यो पाउने योग्य ठान्नु भयो भनेर मिठो बोल्न थाले। मैले भने तपाईँ योग्य त्यो ठानेर होइन, त मलाई एकदम खाँचो परेर दिएको। अन्तसम्म पनि ऊ चाहिँ हाम्रो साथी जस्तो देखाउन खोजिरहेको थियो। उनीहरू धुर्त हुन्छन्। अब 18 पदमा हामी दोस्रो तरिकामा जानेछौँ। रोमेश्वर 18 पदमा किनकि यस्ता मानिसहरू हाम्रा प्रभु येशु ख्रीष्टको सेवा गर्दैन तर आफ्नै पेटको सेवा गर्दछन्, अनि मिठा बोली र चिप्ला कुराहरूद्वारा सिधा सोझाहरूका हृदयहरूलाई धोका दिँदछन्। पहिलो तरिका थियो अलगपन्था, दोस्रो तरिका हो विवेचना। अब यो शब्द नेपाली शब्द विवेचनाको माने चाहिँ के हो भने राम्रो नराम्रो सत्य असत्य आदि छुट्याउने कामलाई चाहिँ विवेचना हुन्छ। फिलिपी 1 अध्यायमा यो शब्द, अनि त्यसैले यहाँ चाहिँ पावलले चाहिँ हामीलाई यसरी छुट्याउनको लागि सिकाउँदैछन्। विशेष यो विवेचनाको दुई पक्षलाई उसले चाहिँ सिकाउँदैछन् हामीलाई। पहिलो चाहिँ यो झुटा शिक्षकहरूको मनसायभित्र छिर्नुपर्छ, अर्थात् उनीहरूको नियतको विवेचना गर्नुपर्छ। नियत भनेको चाहिँ आन्तरिक लक्ष्य, उनीहरूको भित्री उद्देश्य के हो म कहाँ यसरी आउनु, उनीहरूको भित्री मनसाय के हो। त्यसैले पहिलो चाहिँ उनीहरूको नियतको विवेचना गर्नु अथवा उनीहरूको मनसायभित्र छिर्नु पर्यो, खालि सतहमा हेरेर भएन। अनि पावलले चाहिँ भन्छ उनीहरूको भित्री उद्देश्य यहाँ बताउँदै, यस्ता मानिसहरू हाम्रो प्रभु येशु ख्रीष्टको सेवा गर्दैनन् तर आफ्नै पेटको सेवा गर्दछन्। दोस्रोमा चाहिँ पावलले चाहिँ हामीलाई यो विवेचना अन्तर्गत चाहिँ उनीहरूको नीतिको पनि विवेचना गर्नु हामीलाई सिकाउँदैछन्। उनीहरूको नियतको विवेचना भित्री उद्देश्य के हो, उनीहरूको नीतिको विवेचना, उनीहरूको तरिका पनि भित्र छिर्नुपर्छ, कुन तरिका उनीहरूले अपनाउँछन्। अनि पावलले भन्छ अनि मिठा बोली र चिप्ला कुराहरूद्वारा सिधा सोझाहरूका हृदयहरूलाई धोका दिन्छ। उनीहरूको तरिका चाहिँ त्यो हो। त्यसैले पहिला चाहिँ उनीहरूको यो नियतको विवेचना, मतलब उनीहरूले चाहिँ उनीहरूको खोक्रो दाबी जुन छ है, हामी तपाईँलाई परमेश्वरको कुरा सुनाउन आएका छौँ, हामी मुक्तिको बारेमा तपाईँलाई सिकाउन आएका छौँ, हामी पनि प्रभु येशु ख्रीष्टलाई नै अति प्रेम गर्दछौँ, आउनुहोस् हामी सँगै मिलेर प्रभुको सेवा गरौँ इत्यादि। उनीहरूको यो खोक्रो दाबीको सतह मुनि छिर्नुपर्छ। ख्रीष्टको सेवा गर्ने दाबी उनीहरूले गरे तापनि पावलले त उनीहरूको भित्री उद्देश्य चाहिँ वास्तवमा उनीहरू ख्रीष्टको सेवा गरिरहेको छैनन् भन्छ पावलले त, उनीहरू त आफ्नै सेवा गरिरहेछन् भनेर पावलले भन्छ। अनि कुन शब्दमा भन्छन् भने उनीहरू आफ्नै पेटको सेवा गर्दैछन्। यो त निकै कडा अभिव्यक्ति हो। यो पेट भन्ने शब्द चाहिँ खोक्रो भन्ने शब्दबाट आउँछ, जस्तै कि गर्भ भन्ने शब्द। अनि फिलिपी 3 अध्यायमा एकचोटि यहाँ हेर्नेछौँ, फिलिपी 3 फिलिपी 3 को 18 र 19 पावलले लेख्छन्, 17 पद पनि है, भाइहरू सबै मिलेर मेरो देखासिकी गर्ने हो अनि हामी तिमीहरूका नमुना हौ, जो हामी जस्तै हिँड्छन् तिमीहरूलाई ध्यानपूर्वक हेर। 18 पद, किनभने धेरैजना हिँड्छन् जसको विषयमा मैले तिमीहरूलाई धेरैपल्ट भनेको छु र अहिले पनि रुँदै रुँदै भन्दछु, तिनीहरू ख्रीष्टको क्रुसका शत्रुहरू हुन्। 19 पद, तिनीहरूको अन्त विनाश हो, तिनीहरूको ईश्वर के हो? पेट हो रे। अनि तिनीहरूको महिमा तिनीहरूकै शर्ममा छ, तिनीहरू पृथ्वीका कुराहरूमा मन लगाउँछ, आफ्नै सेवा गरिरहेछ भनेर उनीहरूको नियत भित्र छिरेको छ, उनको भित्री अभिप्राय भित्र छिरेको छ। अब अधिकांश व्यक्तिहरू जो क्रिस्चियन भन्छन् उनीहरूले चाहिँ आफू ख्रिस्टको सेवा गरिरहेकै दावी गर्छन्, हामीले यस्तो गर्छौँ त्यस्तो गर्दैछौँ होइन, तर हामी सतहमुनि छिर्नुपर्छ। अधिकांशले चाहिँ व्यक्तिगत लाभ र व्यक्तिगत नामको निम्ति सङ्घर्ष गरिरहेको हुन्छ। राम्ररी जाँच्नुहोस्, उनीहरूलाई ख्रिस्टको नाम ख्रिस्टको सम्मानको कुनै पर्वाह छैन। नानघाटमा एक दिन फोन आयो, एउटा चङ्गाई सभा हुँदैछ, हामीलाई ठुलो ब्यानर तपाईँको बिल्डिङ अगाडि राख्न दिनुहोस् न, बजारमै रहेछ, हाम्रै मान्छे हुनुहुँदो रहेछ तपाईँ। अनि मैले भने मलाई, म चाहिँ कुनै सहमत छैन त्यसमा, म समर्थन गर्न सक्दिनँ, अनि म कसरी ब्यानर राख्ने हो चङ्गाई सभाको यहाँ? उसले त्यसपछि तपाईँसँग बसेर नै कुरा गर्नु पर्ला जस्तो छ। अनि हामी खास ख्रिस्टको सुसमाचार प्रचार गर्ने हो, तर नेपालीहरूले बुझ्दैनन्, त्यसैले हामीले चाहिँ अब चङ्गाई त गर्नु पर्यो नि, अनि इत्यादि भन्दै भन्दै गयो सभ्य कुरा। अनि हाम्रो भाइहरू जानुभएको थियो, यसरी जाँच्नुहोस् के गर्दैछ यिनीहरू। अनि गएका थियौँ त्यहाँ, त संसारिक हास्य कलाकारहरू बोलाएछन् मञ्चमा चाहिँ, उनीहरू उहाँहरूले त देखेर आउनुभयो, मैले त बयानमा त सुने हो। अनि एकदम प्रभुलाई निन्दा हुने कुराहरू उनीहरू बोलिरहेका थिए त्यहाँ, जुन हामीले यहाँ भन्न पनि सकेनौँ। अनि त्यसैले ख्रिस्टको सेवा गरे हो त है, त्यसपछि केही दिनपछि मैले सुने त्यो सबै आयोजना गर्ने पास्टर बनाउँदाहरू चाहिँ थानामा थिए, त्यहाँ चाहिँ पैसाको यहाँ घोटाला गर्यो भन्ने आरोप एकले अर्कालाई लगाइरहेका थिए। ख्रिस्टको नाम र सम्मानको कुनै पर्वाह छैन उनीहरूलाई, उनीहरूले परमेश्वरलाई होइन आफ्नै सेवा र आफ्नै खुसी गर्दैछन्, त्यो चाहिँ उनीहरूको नियत। दोस्रो, उनीहरूको नीतिको पनि विवेचना गर्नुपर्दछ। यहाँ पावलले लेख्छन्, उनीहरू सिधा सोझा गरिदेहरूलाई धोका दिन्छन्। यो सिधा सोझा भन्ने शब्द अक्षरश चाहिँ दुष्टता नभएको, निर्दोष, शङ्का नगर्ने खालको सिधा सोझा, खतरादेखि चनाक हुनु सट्टामा छिट्टै विश्वास गर्ने खालको व्यक्तिहरूलाई जनाएका छैन, सिधा सोझा हृदयहरूलाई चाहिँ धोका दिन्छन् यिनीहरूले। प्रश्न उठ्छ, यी झुटा शिक्षकहरूले कसरी धोका दिन्छ? पावलले बताउँछ, अनि मिठा बोली र चिप्ला कुराहरूद्वारा भनेको छ, अर्थात् राम्रा शब्दहरू, हो झैँ भान पार्ने राम्रा सुनिने शब्दहरू उनीहरूले प्रयोग गर्न जानेका हुन्छन्। मिठो बोली, उनीहरूको भाषा एकदम खारिएको छ, मिठो नेपाली बोल्न सक्छन् उनीहरू। झुटा शिक्षकहरू कुरा गर्न एकदम सिपालु हुन्छ, पावलले हामीलाई यहाँ बताउँदैछ। उनीहरूको बोलीमा चाहिँ वास्तवमा भिख छ, भिख, तर सुन्दर सुनको थालमा जस्तै उनीहरूले चाहिँ पस्किरहेको हुन्छ। यहाँ भनेको छ, उनीहरू ज्यादै चिप्ला कुराहरू गर्न चाहिँ जान्दछ, भनेको चाहिँ झुटलाई लिएर एकदम आकर्षक, खाउँ खाउँ जस्तै बनाउन सिपालु हुन्छ। यसो सम्झनुहोस्, अदनको बगैँचामा त्यो पुरानो साँपको स्वर कस्तो थियो, जुन बोलीले चाहिँ हवालाई चाहिँ मोहित पारेको थियो। हामी पनि उनीहरूको चिप्ला बोलीहरूको सतहमुनि छिर्नुपर्छ र त्यहाँ चाहिँ साँपको स्वर चाहिँ हामीले छुट्याउन सक्नुपर्छ। त्यसैले यहाँ भनेको छ, यस्ता मानिसहरूलाई चिन्नुपर्छ र उनीहरूबाट टाढा बस्नुपर्छ। रोमी 16 17 र 18 पदहरूले सिकाएको कुरा यही नै हो, एकदम महत्त्वपूर्ण छ। त्यसपछि 19 पदमा हामी हेरौँ, उन्नाइस पद किनकि तिमीहरूको आज्ञा पालनको कुरा सबै कहाँ फैलिएको छ यसकारण तिमीहरूको विषयमा म आनन्दित छु तर अझै पनि म चाहन्छु तिमीहरू असल कुराका निम्ति बुद्धिमान र खराबका निम्ति सोझा बन अब यहाँ यो मुक्ति नपाएका झुटा शिक्षकहरूको बारेमा कडा चेतावनी दिइसकेपछि पावलले चाहिँ रोमीहरूलाई अब यो असल खराबप्रतिको उनीहरूको जिम्मेवारी बारेमा अर्थी दिन्छन् पहिलो कुरा चाहिँ त्यो गर्नुभन्दा अगाडि पावलले उनीहरूको विश्वास योग्यतालाई चाहिँ तारिफ गर्छ तिमीहरूको आज्ञा पालनको कुरा सबै कहाँ फैलिएको छ हुन पनि हो रोमका विश्वासीहरूको विश्वास चाहिँ एकदम फैलिएको यिनीहरू विश्वासको निम्ति नामी थिए त्यो चाहिँ रोमी एक अध्यायको आठ पदमा पनि पढ्छ पढौँ एकचोटि रोमी एकको आठ पहिले चाहिँ सारा संसारभरि रोमी साम्राज्यभरि तिमीहरूको विश्वासको चर्चा भएकोमा म तिमीहरू सबैका निम्ति येशु ख्रीष्टद्वारा मेरा परमेश्वरलाई धन्यवाद चढाउँछु विश्वासको निम्ति उनीहरू प्रख्यात थिए अनि उनीहरू झुटा शिक्षाको शिकारै त भइसकेका थिएन अनि यहाँबाट अब केही कुरा सिक्छौँ यहाँ एक ठाउँमा विश्वास भनेछ उनीहरूको विश्वासलाई तारिफ गरेछ यहाँ उन्नाइस पदमा चाहिँ उनीहरूको केलाई तारिफ गरेछ उनीहरूको आज्ञा पालनलाई यहाँबाट के सिक्छौँ भने जहाँ विश्वास हुन्छ त्यहाँ आज्ञा पालन हुन्छ अब्राहमले पनि विश्वासैद्वारा आज्ञा पालन गरे र जाऊ भनेको ठाउँमा गए हिब्रू एघारको आठ झुटो शिक्षक शिक्षाबाट तपाईँ बच्नलाई सबभन्दा राम्रो औषधि छुने औषधि चाहिँ के हो भने परमेश्वरको वचन पालन गर्ने हो एक्चुली रोमी छको सत्रमा हेर्नुहोस् त रोमी छको सत्र एकैछिनलाई तर परमेश्वरलाई धन्यवाद होस् तिमीहरू पापका दास थियौ तापनि तिमीहरूले हृदयबाट चाहिँ शिक्षाको त्यस रूपलाई पालन गरेका छौ जसको जिम्मामा तिमीहरू सुम्पिएका छौ त्यसैले उनीहरूको यो आज्ञा पालनले पावललाई एकदम खुसी पारेको थियो परमेश्वर खुसी हुनुहुन्थ्यो आज्ञा पालनले चाहिँ अरू विश्वासीहरूलाई पनि खुसी पार्छ जो प्रभुसँग हिँड्न खोजिरहेछ उत्साह दिन्छ तपाईँको आज्ञा पालनले अरूहरूलाई पनि आज्ञा पालन गर्दै हिँड्न हौसला दिन्छ अब रोमको विश्वासीहरूको कुन ठाउँमा थिए भन्ने कुरा एकछिन विचार गरौँ उनीहरू चाहिँ रोमी साम्राज्यकै मुटुमै थिए केन्द्रमा थिए अनि त्यसैले त्यो ठाउँमा एकदम महत्त्वपूर्ण थियो के को लागि भने धेरै हिसाबले तर मुख्य चाहिँ सुसमाचार फैलिनका लागि रणनीतिको दृष्टिकोणले चाहिँ त्यो यस्तो महत्त्वपूर्ण स्थान उनीहरूले ओगटेथे कि यदि केही गरिकन रोमका विश्वासीहरूभित्र झुटो शिक्षा छिरेको खण्डमा झुटो शिक्षा पनि त्यसरी फैलिनेवाला थियो एकदम उनीहरूको महत्त्वपूर्ण स्थान थियो अनि वास्तवमा पछि त्यस्तै हुन गयो अहिले इसाई भनेर चिनिने सबभन्दा दूषित र सबभन्दा खराब तर ख्रिस्टको नाम लिएको मण्डलीको नाम के हो रोमन क्याथोलिक हो रोमी के नाम छ त्यहाँ रोमन क्याथोलिक मण्डली इतिहासमा चाहिँ यस्तो भएको छ अनि यहाँ पावलले भन्छन् अब त्यसपछि सोह्रको उन्नाइसमा तर अझै पनि म चाहन्छु तिमीहरू असल कुराका निम्ति बुद्धिमान र खराबका निम्ति सोझा बन पावलको ठुलो चाहना देख्छ अझै पनि म चाहन्छु असल कुराको निम्ति तिमीहरू बुद्धिमान बन यो भनेको के हो असल कुराको निम्ति बुद्धिमान हुनु भनेको चाहिँ हाम्रो परमेश्वरको यहाँ वचन छ, सत्य वचन, असल वचन, निरन्तर यसलाई अध्ययन गर्नु, यही नै असलको मानदण्ड हो, यो बिना त छैन। त्यसैले निरन्तर यसलाई अध्ययन गर्नु, अनि साथै हाम्रो वरिपरि ख्रिस्टलाई चिन्नेहरू छ, अनि कतिजना चाहिँ उनीहरूको जीवनहरूमा परमेश्वरको त्यो असल गुणहरू देखिन्छ, हो अध्ययन गर्ने त्यो जीवनहरू हामीले पढ्छौँ पनि, जीवनीहरू, किताबहरू, विगतका क्रिस्चियनहरूको त्यो लेखहरू, उनीहरूको कामहरू, उनीहरूको परिश्रमहरू, अनि कुन कुन चाहिँ असल छन् भनेर चाहिँ ध्यानपूर्वक हेर्नुपर्छ, असल कुराको निम्ति बुद्धिमान हुनु भने, अनि त्यसपछि चाहिँ त्यो ध्यान दिएर हामीले थाहा पाएपछि चाहिँ हामीले पनि गर्नुपर्छ। ओहो कस्तो राम्रो भन्यो, अनि त्यसपछि आफ्नो बाटो हिँड्नु त भएन, हामी असल कुराको निम्ति त्यसरी बुद्धिमान हुँदैनौँ। एकचोटि फिलिपी चारमा हेर्नुहोस् त, पावलले यस्तै अर्थ दिएका थिए, फिलिपी चार फिलिपी चारको आठ र नौ पदमा हामी पढ्छौँ, अन्तमा भाइहरू, जे जे कुरा सत्य छन्, जे जे कुरा आदर योग्य छन्, जे जे कुरा न्यायसङ्गत छन्, जे जे कुरा चोखा छन्, जे जे कुरा मनोहर छन्, जे जे कुरा तारिफ गर्न लायकका छन्, यदि कुनै सद्गुण छ भने, यदि कुनै प्रशंसा छ भने, यी कुराहरूमा के देऊ, ध्यान देऊ, अवलोकन गर राम्रोसँग। किन पावल नै उनीहरूको लागि नमुना थियो, अनि पावलले भन्छ नौ पदमा, जुन कुराहरू तिमीहरूले सिक्यौ, ग्रहण गर्यो, सुन्यौ र ममा देख्यौ, ती कुराहरू अब के भनेछ शब्द, गर, ध्यान देऊ, अब गर र शान्तिका परमेश्वर तिमीहरूको साथमा रहनुहुनेछ। हामी असल के हो, को असल हो, के असल हो, कसरी असल बन्ने, यसको विषयमा चाहिँ एकदम होसियार बन्न चाहिँ परमेश्वर चाहनुहुन्छ, हामी होसियार बनेको परमेश्वर चाहनुहुन्छ। परमेश्वरको असल इच्छा के हो, हामीले बारम्बार जाँचिरहेको परमेश्वर चाहनुहुन्छ। रोमी बाह्रको दुईमा हामी त्यो पढ्छौँ, रोमी बाह्रको दुई हामी पढ्छौँ, अनि यस संसारसित एक नासी नहौ, तर परमेश्वरको असल देख्नुभयो, ग्रहण योग्य र सिद्ध इच्छा के रहेछ, सो जाँचेर थाहा पाउनलाई आफ्नो मनको नयाँ हुवाईद्वारा तिमीहरू बदली हुँदैछौ, असल कुराको निम्ति बुद्धिमान हुने यसरी हो। साथै हामीले असल कुरालाई चाहिँ पछ्याइरहनु पर्छ, पहिलो तेस्रोनिकी पाँचको पन्ध्रमा हेर्नेछौँ, पहिलो तेस्रोनिकी पाँचको पन्ध्र, यहाँ पनि पावलले लेख्छन्, होसिया कसैले कसैलाई खराबीको बदलामा खराबी नगरोस्, ए उसले मलाई यस्तो गर्ने म पनि त्यसलाई होइन नगरोस्, तर आपसमा साथै सबै मानिसहरूसँग सधैँ भलाइ गर, आपसमा विश्वासी विश्वासी साथै सबै मानिसहरू, अविश्वासीहरू पनि समेत उनीहरूलाई सधैँ भलाइ गर, यसरी रहेछ असल कुराको निम्ति बुद्धिमान हुने, असल गरिरहेर पछ्याइरहेर त्यो गर्नलाई चाहिँ खराबलाई चाहिँ पन्छाइ पनि रहनुपर्छ। अर्कोतिर पहिलो पत्रुस तिनको एघारमा, पहिलो पत्रुस तिनको एघार, असल गरिरहेछु भनेर एकातिर गरिरहेछौँ, अर्कोतिर चाहिँ घरभित्र चाहिँ सांसारिक फिल्महरू छिरिरहेछ रे मानौ, अनि त्यहाँ चाहिँ हामी बेहोसियार छौँ, हाम्रो छोराछोरीहरूले कसरी प्रयोग गर्दैछन् आफ्नो मोबाइलहरू, के गर्दैछन्, के पढ्दैछन् होइन, अनि आफ्नै जीवनमा पनि पन्छाइरहनुपर्छ। पहिलो पत्रुस तिनको एघार, यहाँ भनेछ दस पनि, किनकि जसले जीवनलाई प्रेम गर्ने र असल दिनहरू देख्ने इच्छा गर्दछ उसले आफ्नो जिब्रो खराबीबाट र आफ्नो ओठ छलका कुरा गर्नबाट जोगाएर राखोस्। एघार पद, ऊ खराबीबाट के गरोस्? तर्कोस्, नजिक नजिक जाओस् होइन, तर्कोस् र असल काम गरोस्, जसले मेलमिलापको खोज गरोस् र यसैको पछि लागोस् खुरन्धार। अनि यहाँ थुप्रै पदहरू छन् हामीलाई असल कामहरूमा प्रशस्त हुन अनि हामी जोसिलो हुन भन्ने पदहरू, यसमा फलवान हुन। त्यसैले असल कुराको निम्ति बुद्धिमान बन पाउलले चाहिँ भन्छ। तर अर्को कुरा रोमी 16 19 पदमा के पनि भन्छन् भने, खराबका निम्ति सोझा बन। के भनेको यो सोझो भनेको चाहिँ अब कहीँ कुनै न कुनै अर्थमा असल कुराको निम्ति बुद्धिमान बन्नुको ठ्याक्कै उल्टो हुनुपर्छ। यो चाहिँ खराबको निम्ति सोझा बन भनेको छ। हामी खराब कामका निम्ति चाहिँ बुद्धिमान हुनु हुँदैन। हामी असल तरिकाले चाहिँ खराबको बारेमा चाहिँ नजान्ने निर्दोष थाहै नभएको व्यक्तिहरू हुनुपर्छ। हामीले चाहिँ संसार कतिको भ्रष्ट रहेछ एकचोटिमा अध्ययन गर्नु भन्दै त्यसको अनुभव गर्न, त्यसको जाँच पडताल गर्न, त्यसभित्र छिर्न, डुब्न नगर भनेको छ। खराबको निम्ति सोझा बन। हामी ज्ञानमा समझमा हामी चाहिँ पाको बनेको परमेश्वर चाहनुहुन्छ। तर यो खराब कुरामा त बालक बनेको चाहनुहुन्छ। पहिलो कोरिन्थी 14 यो लेखिएको छ। पहिलो कोरिन्थी 14 20 पद यहाँ पढ्छौ, भाइहरू समझमा केटाकेटी नबन तरै पनि खराबको विषयमा चाहिँ तिमीहरू बालक बन, तर समझमा चाहिँ पुरा बढेको मानिस बन। त्यहाँ इन्टरनेटमा चाहिँ कुनै एउटा एकदम क्रिस्चियनले राखेको अरे, तर नराम्रो युट्युब भन्छ युट्युबको भिडियो रहेछ है। अनि एकजना ओहो यो के रहेछ, म हेरेर चाहिँ सबैलाई अब चेतावनी दिनु पऱ्यो भनेर चाहिँ त्यस्तो कार्यक्रमकै हेर्न हामीलाई काम छैन है। एकजना विश्वासीलाई चाहिँ म उदाहरण गर्छु। उसले भन्छन्, थुप्रै क्रिस्चियनहरूले आधुनिक संस्कृतिको बारेमा विश्लेषण गर्न सक्ने हुन र सांसारिकहरूलाई गवाही दिन तयार हुनको निम्ति संसारको मार्गहरूको बारेमा परिचित हुनुपर्छ भनी खराब चलचित्रहरू, टेलिभिजनहरू, कार्यक्रमहरू त्यस्ता हेर्ने कुरालाई तर्कसङ्गत बनाउन खोज्छन्। तर फोहोरको थुप्रो कति फोहोर छ भनी थाहा गर्न त्यसको बीचबाट भएर त हिँड्नु पर्दैन नि। र जति हामी त्यसको वरिपरि घुमिरहन्छौँ उत्ति नै हामीमा त्यसको गन्ध पनि रहेको हुन्छ। जति स्वेच्छाले हामी दुष्टसँग नजिक हुन्छ उत्ति नै त्यसले हामीलाई त्यसकै स्तरमा घिसारेर लैजान्छ। रोमी 12:9 त भनेछ, हामीले खराब कुरालाई घृणा गर्नुपर्छ, त्यसको जाँच पडताल गर्ने भन्दै त्यसको नजिकमा जाने होइन कि त्यसबाट डराउँदै हामी चाहिँ भाग्नुपर्छ, पछि हट्नुपर्छ। हामीले पापमा डुबेको लागि दया गरेर बचाउनलाई सुसुमा सुनाउनु पर्छ। तर यहुदाले के भन्छ हेर्नुहोस् त, एकचोटि त्यहाँ जाउँ, यहुदाको पत्रमा यहुदाको 22-23 पदमा पढ्नेछ। यहुदा 22, अनि यो भिन्नता राखेर कसैलाई दया गर र अरूलाई आगोबाट थुतेर डरको साथ बचाओ, शरीरद्वारा कलङ्कित भएको वस्त्रलाई पनि घृणा गर। यसरी चाहिँ खराब कुराहरूको विषयमा चाहिँ हामी बालक अथवा सोझा बन भन्ने कुरा भनेको छ। यो सोझा भन्ने शब्द चाहिँ मिसावट नभएको भन्ने अर्थ अक्षरशः मिसावट नभएको, जस्तो कि दुध छ पानी मिसाएको छैन, मिसावट नभएको, अथवा दाखरसमा पानी नमिसाइएको। अब त्यो चाहिँ भयो सोझा। अनि त्यसैले मिसाउनु भन्ने शब्दबाट आइरहेछ यो चाहिँ। अनि यसमा चाहिँ त्यो विपरीत अर्थ लगाउने एउटा सानो अक्षर राखेको छ अगाडि. त्यसको मतलब चाहिँ कुनै पनि मिसावट नभएको, अर्थात् दुष्टताको सम्मिश्रण नभएको, दोषबाट अलग, निर्दोष भन्न खोजेको. जसरी चाहिँ सुनमा चाहिँ कुनै पनि तामासम्म नमिसाइएको त्यस्तो खालको माने. यो शब्द चाहिँ फिलिपी दुईमा पनि प्रयोग भएको छ एक्चुली. हेरौँ त सोझामा फिलिपी दुई फिलिपी दुईको पन्ध्रमा यहाँ पढ्छौँ कि तिमीहरू कस्तो हो, यहाँ भनेछ निर्दोष र सोझो हो. अङ्ग्रेजीमा चाहिँ हार्मलेस भनेछ, अथवा कुनै हानि नगर्ने, सोझो. टेढा र भ्रष्ट पुस्ताका बीचमा परमेश्वरका निष्कलङ्क सन्तानहरू हो भनेछ. मत्ती दसमा पनि छैन प्रभुले प्रयोग गर्नुभएको शब्द. मत्ती दस अध्यायमा अनि सोह्र पदमा हेर प्रभुले भन्नुभयो चेलाहरूलाई, म तिमीहरूलाई भेडा झैं ब्वाँसहरूको बीचमा पठाउँछु, यसकारण तिमीहरू साँपहरू जस्तै चतुर र ढुकुरहरू जस्तै के हो, सोझा हो. भक्तिशास्त्रमा चाहिँ ढुकुर चाहिँ शुद्धताको चित्रण हो. एउटा पद टिप्न सक्नुहुन्छ श्रेष्ठ गीत छको नौमा चाहिँ ढुकुरलाई चाहिँ समानान्तरमा निष्कलङ्क सँगसँगै राखेको छ, शुद्ध. अनि प्रभु येशूको बप्तिस्मामा चाहिँ पवित्र आत्मा ढुकुरको रूपमा झर्नु भएको थियो, पवित्र सोझ हो, जस्तो नमिसिएको दुष्टताको केही नमिसिएको. रोमी स्वरमा अब जाउँ. अनि यो खण्डमा चाहिँ हामी अर्को पाली अध्ययन गर्नेछौँ. त्यसैले भजन एउटा गाउन पनि समय हुन्छ, अनि हामी त्यसको लागि के अरे नवीन भाइ आइदिनुहोस् प्रार्थना. धन्यवाद भाइ.